الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أمن هو قانت آناء الليل ساجدا وقائما ويحذر الآخرة ويرجو رحمة ربه قل هل يستوي الذين يعلمون والذين لا يعلمون إنما يتذكر أولو الألباب وقال عليه الصلاة والسلام بلغوا عني ولو آية وقال عليه الصلاة والسلام من سلك طريقا يلتمس فيه علما سهل الله له بي طريقا إلى الجنة وقال عليه الصلاة والسلام من يرد الله به خيرا يفقه في الدين وقال عليه الصلاة والسلام إن العلماء ورثة الأنبياء وإن الأنبياء لم يورثوا دينارا ولا درهما وإنما ورثوا العلم فمن أخذه أخذ بحظ وافر وقال عليه الصلاة والسلام طلب العلم فريضة على كل مسلم وقال عليه الصلاة والسلام من سئل عن علم علمه ثم كتمه ألجم يوم القيامة بلجام من نار وقال عليه الصلاة والسلام من تعلم علما مما يبتغى به وجه الله لا يتعلم إلا يصيب به أرضا من الدنيا لم يجد عرف الجنة يوم القيامة يعني ريحها وقال عليه الصلاة والسلام تعلموا الفرائض والقرآن وعلموا الناس فإني مقبوز صدق الله العلي العظيم وصدق رسوله النبي الكريم معزز خواتین و حضرات ایک بات تو ہمیں ہمیشہ یاد رکھنا چاہیے کہ ہم یہاں سیر سپاٹے کے لیے نہیں آئے ہیں اس دنیا میں بلکہ ہمارے آنے کا ایک مقصد ہے اور وہ مقصد یہ ہے کہ آخرت کے لیے ہم اس میں تیاری کر لیں اور آخرت کے لیے جو چیزیں مفید ہیں ان کو ہم کر لیں اور جو نقصان دہ ہیں ان سے ہم اپنے آپ کو بچائیں گویا کہ اللہ جل شانہ نے ہمارے لیے ایک راستہ متعین فرمایا ہے کہ اس راستے پہ چل کے ہمیں اللہ پاک کے پاس جانا ہے اور وہاں اللہ پاک سے سب کچھ لینا ہے یہ جس وقت مصیبت کوئی تکلیف وغیرہ آ جاتی ہے تو اس وقت جو کلمہ ہوتا ہے جو ہم پڑھتے ہیں اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ سمجھتے ہیں شاید لوگ کہ بس یہ مصیبت کا کلمہ ہے اگر کوئی مصیبت کسی وقت آتی ہے تو یہ کلمہ پڑھتے ہیں ورنہ حقیقت یہ کلمہ بہت عام ہے ہاں مصیبت میں بھی اس کو اس لیے پڑھا جاتا ہے کہ اس وقت اس کا فوری اثر ہو سکتا ہے جب ہم پڑھتے ہیں اِنَّا لِلَّهِ بے شک ہم اللہ کے ہیں تو کیا خیال ہے صرف مصیبت کے وقت میں اللہ کے ہیں یا خوشی کے وقت میں بھی اللہ کے ہیں ہر وقت میں ہم اللہ کے ہیں مطلب ظاہر ہے کوئی ایسے وقت تو نہیں ہے جو جس میں ہم اللہ پاک کے نہ ہو انا للہ و انا الیہ راجعون اور اسی کی طرف ہی لوٹ کے جانا ہے تو کیا خیال ہے کس حالت میں اس کی طرف جانا ہے ظاہر جس حالت میں بھی ہوں تو اس کے پاس تو اس طرف تو جانا ہی ہے لہٰذا یہ کلمہ عام ہے ہاں البتہ مصیبت میں اس کا اثر فوری ہوتا ہے تو اس کی وجہ کہ مصیبت کا ایک اثر ہوتا ہے انسان کے اوپر طبیعت کے اوپر اثر ہوتا ہے نفسیات کے اوپر اثر ہوتا ہے تو جس وقت انسان اپنے اس مقصد زندگی کو سامنے کر لے تو اس کے لیے وہ مصیبت جھیلنا آسان ہو جاتا ہے اور اس کو صبر کرنے کی توفیق ہو جاتی ہے اور صبر کرنے کا جو اجر ہے اس کا وہ مستحق ہو جاتا ہے تو یہ کلمہ پڑھا جاتا ہے قرآن میں بھی یہ صحیح ہے وَإِذَا أَصَابَتْهُمْ مُصِيبَةٌ قَالُوا إِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ أُولَئِكَ عَلَيْهِمْ صَلَوَاتٌ مِّن رَّبِّهِمْ وَرَحْمَةٌ وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ تو اس کا مطلب یہ ہوا کہ ہم اس چیز کو یاد رکھیں ذہن میں بھی دل میں بھی کہ ہم اللہ کے ہیں اور اللہ کے پاس لوٹ کے جانا ہے جب یہ والی بات ہے تو وہاں پر حساب کتاب ہوگا پانچ چیزوں کا حساب ہوگا کوئی شخص کسی شخص کا قدم آگے نہیں ہٹیں گے جب تک اس کے ساتھ پانچ چیزوں کا حساب نہ ہو اور وہ پانچ چیزیں کیا ہے اپنی زندگی کیسے گزاری ایک ایک لمحے کا حساب ہوگا دوسری بات علم پر کیسے عمل کیا؟ تیسری بات، مال کیسے کمایا؟ چوتھی بات، مال کیسے خرچ کیا؟ پانچویں بات، اپنے جسم کو کیسے استعمال کیا؟ اب اس میں پورا نظام ہمارا آ جاتا ہے، ان پانچ سوالوں کے جواب میں پورا نظام ہمارا آ جاتا ہے. اب ان کا جواب تو ہمیں دینا پڑے گا، اور یہ جواب علمی نہیں ہے، عملاً ہے، عملی جواب ہے. یہ کوئی نہیں کہہ سکتا کہ جیسے یہاں پر کہتے کچھ ہے کرتے کچھ ہے، یہ مسئلہ ادھر نہیں ہوگا. وہاں اگر کوئی جھوٹ بولے گا تو جھوٹ بولنے کے آثار ہی نہیں ہوں گے. مثلاً اس کے زبان پر، اس کے ہونٹوں پہ ٹیپ لگا دیں گے اور پھر اس کے بعد حکم ہوگا، کہو اپنی اپنی کہانی کو، سب سے کہا جائے گا. آنکھیں اپنی کہانی بولیں گے، کان اپنی کہانی بولیں گے، ہاں جی دماغ اپنی کہانی بولے گا، ہاتھ پاؤں اپنی کہانی بولیں گے. اور یہ حیران ہوگا کہ یہ کہاں سے بول رہے ہیں، یہ کہاں سے بول رہے ہیں. جی اٹھے گا، تمہیں کس نے مطلب جو ہے اس بولنا سکھایا؟ تو کہیں گے جس اللہ نے سب کو بولنا سکھایا اس نے ہمیں بھی بولنا سکھایا. تو بات یہ کہ وہاں کوئی چیز چھپائی تو نہیں جا سکے گی. بولنا تو بظاہر مطلب وہاں تو سچ تو بولنا ہے، خود نہیں بولیں گے تو بلوایا جائے گا. یہاں پر بھی اس قسم کی مشینیں آ گئی ہیں جس سے انسان پھر سچ بولتا ہے، یعنی اس قسم کی چیزیں پریکٹس میں آ گئی تھوڑی بہت، اگرچہ ظاہر ڈاج کرنے والے بھی ہیں، لیکن بہرحال وہاں تو کوئی ڈاج نہیں کر سکے گا. وہاں تو جو ہوگا وہ بولے گا. جب یہ والی بات ہے تو پھر ظاہر ہمیں سب سے پہلے جو کام کرنا پڑ رہا ہے وہ کون سا کام کرنا پڑ رہا ہے؟ ہمیں یہ معلوم ہونا چاہیے کہ اللہ تعالیٰ ہم سے چاہتے کیا ہیں، اللہ تعالیٰ ہم سے چاہتے کیا ہیں. یہ سب سے پہلا کام ہمارا ہونا چاہیے. اور دوسری بات یہ ہے کہ پھر جو چاہتے ہیں ہم اس کے اوپر عمل کیسے کریں. اب عمل کیسے کرنا ہے، اس کا مطلب یہ نہیں کہ یہ مطلب انسان سمجھے کہ مطلب کوئی اسپیشل بات نہیں. یہ بات ہے کہ جو رکاوٹ ہے ان کو کیسے دور کرنا ہے. مطلب ہمارے عمل میں کوئی رکاوٹیں جو آ رہی ہیں، وہ رکاوٹیں کس وجہ سے آ رہی ہیں، ان کو کیسے دور کیا جا سکے گا. مثلا میں نماز نہیں کر پا رہا تو کس وجہ سے نہیں پڑھ رہا، اگر روزے نہیں رکھ رہا تو کس وجہ سے نہیں رکھ رہا، اگر زکوٰۃ نہیں دے رہا تو کس وجہ سے نہیں دے رہا، اگر حج نہیں کر رہا تو کس وجہ سے نہیں کر رہا، اگر معاملات درست نہیں تو کیسے کس وجہ سے، معاشرت اگر درست نہیں تو کس وجہ سے، اخلاق اگر درست نہیں تو کس وجہ سے. اور پھر اب اس کو جو رکاوٹیں ان کو دور کیا جائے اور پھر وہ کر لیا جائے جو اس کا کرنے کا حکم ہے. اب دیکھیں ہمارے جو میڈیکل لائن ہے اس کے اندر اس کی مثال موجود ہے. ایک ہوتی ہے نارمل پیتالوجی، یعنی انسان کا جو جسم ہے کیسے چلتا ہے، اس کا کام کیسے ہوتا ہے، آنکھ کیسے کام کرتا ہے، کان کیسے کام کرتا ہے، زبان کیسے کام کرتا ہے، دماغ کیسے کام کرتا ہے، دل کیسے کام کرتا ہے، ہاتھ پاؤں، یہ سب چیزیں اس کو نارمل پیتالوجی کہتے ہیں. یہ ڈاکٹروں کو سکھایا جاتا ہے باقاعدہ، یعنی نارمل طریقے سے یہ کام کیسے ہوتا ہے. پھر اس کے بعد سکھایا جاتا ہے اب نارمل پیتالوجی، یعنی جب کوئی بیماری ہوتی ہے پھر کیسے کام ہوتا ہے، ان کن کن بیماریوں کی کیا کیا علامات ہو سکتی ہے، یا یوں سمجھ لے کہ جو علامات ہیں ان سے معلوم کیا جائے کہ وہ کس کس بیماری کی نشاندہی کر رہی ہے. مطلب یہ نارمل پیتالوجی باقاعدہ ان کو سکھایا جاتا ہے. تو ایسی صورت میں جب یہ چیزیں ان کو معلوم ہو جائے تو اس کے بعد پھر علاج کی باری آتی ہے. علاج کی باری پھر اس کے بعد آتی ہے کہ جو نارمل پیتالوجی کا پتہ چل گیا کہ فلاں فلاں مسئلہ ٹھیک نہیں ہو رہا، یہاں پر گڑبڑ ہے، اس گڑبڑ کو کیسے درست کیا جائے گا، یہ پھر اپنے علاج کی بات ہے. علاج کے لیے پھر مختلف ترتیبیں، کوئی یونانی علاج ہے تو کوئی لوپیتھی علاج ہے تو کوئی ہومیوپیتھی علاج ہے، کوئی اکوپنکچر علاج ہے، لیکن سب کا مقصد ایک ہی ہے کہ اب نارمل پیتالوجی کو نارمل پیتالوجی پلانا. بس سب کا جو ہے نا مطلب جو ہے بنیادی کام وہ یہی ہے. تو اس طریقے سے ہمارے دل کیسے صحیح کام کرے، ہمارا نفس کیسے صحیح چلے، ہمارا عقل کیسے صحیح ٹکانے پہ لگے، یہ اس کے لیے علاج ہے. اور اگر ٹھیک نہیں چل رہا تو اس کے علامات کیا ہے, کیا کیا چیزیں ہو سکتی ہیں جس کی وجہ سے پتہ چل جائے کہ کہاں پر مسئلہ ہے, وہ معلوم کرنا. تو اسی کے لیے جیسے ڈاکٹر حضرات ہیں, یعنی انسان کو بیماری کی حالت سے نکال کر صحت کی حالت کی طرف جو لانے والے حضرات ہیں, وہ ڈاکٹر حضرات, وہ ان کی بات ماننی پڑتی ہے. ان کے پاس جاتے ہیں, ان کی بات ماننی پڑتی ہے, بغیر اس کے کام نہیں ہوتا. اگر کوئی آدمی کہتا ہے کہ میں خود اپنے آپ کو ٹھیک کر لوں تو اپنی ذمہ داری پہ کہہ سکتا ہے, اس میں کوئی شک نہیں, لیکن نتیجہ کیا ہوگا وہ سب کو معلوم ہے. بالآخر آنا پڑے گا, بالآخر آنا پڑے گا اسی طرف. ہاں یہ الگ بات ہے کہ کس حالت میں آتا ہے, اس حالت میں آتا ہے کہ لا علاج ہو گیا, یا اس حالت میں آتا ہے کہ اس وقت اس کا علاج ممکن ہے. یہ دو صورتیں ہیں. یہ ہمارے ڈاکٹر صاحب ہیں, اس نے ایک واقعہ بتایا کہ ایک صاحب تھے, اس کو شوگر تھا. تو شوگر کی بیماری میں یہ ہوتا ہے کہ اس کا جو نقصان ہے وہ بہت آہستہ آہستہ ہوتا ہے, مطلب یہ کہ اس کا پتہ بھی بعض دفعہ نہیں چلتا. ٹیسٹوں سے تو پتہ چلتا ہے, ویسے عام طور پر پتہ نہیں چلتا, اتنا سلو اس کا اثر ہوتا ہے. تو کہتے ہم ان کو کہتے تھے کہ بھائی یہ تم پرہیز کرو, یہ کرو, یہ نہ کرو. وہ ہمارے اوپر ہنستا تھا اور کہتے دیکھو میں تو حلوہ بھی کھا رہا ہوں, مجھے کچھ نہیں ہو رہا, میں تو مطلب یہ بھی کھا رہا ہوں, مجھے کچھ نہیں ہو, مجھے میں تو یہ بھی کھا رہا ہوں, مجھے کچھ نہیں ہو رہا. تو کہتے ہم ان کو سمجھاتے سمجھاتے تک گئے, کیونکہ ہمارے اپنے ساتھیوں میں تھے. کہتے آخر میں کہتے میرے زبان سے ان کے لیے نکلا کہ اچھا پھر دیکھتا ہوں کہ تو کس طرح زندگی گزارتا ہے, بالآخر تمہارا کیا حالت ہوگی, تمہاری ایک عبرتناک موت ہوگی. کہتے میرے زبان سے نکلی بات کہ تمہاری موت پھر عبرتناک ہوگی, کیونکہ اپنے ڈاکٹری کی ایکسپیرئنس سے اس نے کہہ دیا ہے. وہ اس کو پتا تھا کہ اس کے پھر کیا کیا اثرات ہوتے ہیں, اور بالکل وہی ہوا. وہاں تک پہنچ گئے کہ پھر اس کو پیر کاٹا گیا, ہاتھ کاٹا گیا, آنکھوں کے اندر انجیکشن لگائے گئے, پتہ نہیں کیا کیا مصیبتیں ان کو آئی, اور بڑی قسم پرسی کی حالت میں اس دنیا سے چلا گیا. یہ بات مطلب فیکٹس آر فیکٹس, مطلب اس میں آدمی کیا کرے, مطلب اس کے ساتھ لڑائی تو نہیں کر سکتا. حالات تو ایسی ہے, جو بھی حالات ہیں وہ تو حالات تو آتے ہیں. تو اس وجہ سے یہ حضرات ڈاکٹر حضرات اسپرٹ کے ماہر ہیں, اور وہ اس قسم کی باتیں کرتے عموماً نہیں ہیں. یہ تو اس کا دوست ہے, اس وجہ سے اس نے بات کر لی, ورنہ کہاں ڈاکٹر لوگ اتنا زیادہ پین لیتے ہیں کہ آپ کو بتائیں گے. وہ تو فیس کے لوگ ہوتے ہیں, اگر آپ اس کو فیس دیں گے تو کچھ بات کریں گے, اگر فیس نہیں دیں گے تو بد بھی نہیں کریں گے, آپ کی مرضی, جو مرضی کرو. وہ تو نہیں کچھ کہتے. ہاں جی, لیکن پیغمبر جن کو اللہ تعالیٰ نے بھیجا اس مقصد کے لیے, وہ کہتے تھے اس طرح, کیونکہ ان کی ذمہ داری ہوتی تھی, اور بار بار کہتے تھے. اب دیکھو نوح علیہ السلام کا واقعہ, فَقُلْتُ اسْتَغْفِرُوا إِنَّهُ كَانَ غَفَّارًا يُرْسِلُ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا مَا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا. یعنی کیسے درد دل کے ساتھ نوح علیہ السلام ان سے کہتے ہیں, میں نے ان سے کہا کہ تم اللہ پاک سے معافی مانگو, بے شک وہ معافی دینے والا ہے, اور اگر تم اللہ سے معافی مانگو گے تو آسمان سے تمہارے اوپر نعمتوں کی بارش ہوگی, زمین سے نعمتیں ابل پڑیں گی تمہارے لیے, تمہارے بیٹوں کی وجہ سے, مال کی ذریعے سے مدد کی جائے گی. اور مطلب یہ ساری چیزیں وہ بتا رہے ہیں. نوح علیہ السلام کس کو بتا رہے ہیں؟ ایک نافرمان قوم کو بتا رہے ہیں, جو نہیں ان چیزوں کو جانتا تھا. ہاں جی, جو نہیں ان چیزوں کو جانتا. تو پھر جس وقت اس میں حجت تمام ہو گئی, اور ہر پیغمبر کے وقت میں جب حجت تمام ہو جاتی, پھر وہ ایک ہی بات کہ اچھا پھر انتظار کرو, اب جو ہونا ہے وہ ہونا ہوگا, وہ ہو جائے گا. صالح علیہ السلام کی قوم کے ساتھ بھی یہی بات ہوئی, اور پھر صالح علیہ السلام نے کہا اچھا ٹھیک ہے جی, اب تو فیصلہ ہو گیا, اب 3 دن کے بعد تمہاری حالت ہوگی, اب یہ ہوگا. اس طریقے سے جو ہے نا, مطلب موسیٰ علیہ السلام نے کہا ففرق بیننا وبین القوم الفاسقین, ہمارے درمیان اور فاسقوں کے درمیان فرق اللہ کر دیں, یعنی ہمیں جدا کر دیں. ہاں جی, تو اس طریقے سے مطلب جو پیغمبر آئے, شعیب علیہ السلام نے اور اس طرح دوسرے پیغمبر نے, سب نے مطلب جو ہے نا وہ یہ بات کر لی. اس وقت بھی علماء, العلماء ورثت الانبیاء, علماء جو ہے یہ انبیاء کے وارث ہیں, وہ بھی یہی باتیں کرتے ہیں, اپنے آپ سے تھوڑے کرتے ہیں, وہ اپنے آپ سے تو نہیں کرتے, बिल्कुल वही बात है जो पैगंबर करते थे, वही अपने ज़ाहिर उनका मीरास यही है। लिहाजा लिहाजा जो है ना, एक्सटेंशन है जी, नहीं है तो आवाज़ नहीं नीचे नहीं जा रही जी, कम हो गया आवाज़। उस नूर जी, नूर और भी अच्छा ठीक, वो सर बस ठीक कहते हो गया जी। तो मैं क्या कह रहा था, उलमा अंबिया के वारिस है। उलमा भी वही कहते हैं जो अंबिया के राम कहते थे, उसके अलावा कोई अपनी तरफ से बात कर ही नहीं सकते। लेकिन लोग उलमा का मजाक उड़ाते हैं आजकल, आजकल लोग उलमा का मजाक उड़ाते हैं। मैं हैरान हूँ, एक वजीर है वो कहता है कि उलमा ये कौन लोग हैं, इनको तो पाकिस्तान के साथ कोई मोहब्बत नहीं है। अब देखो ना कायद अजम की तरह इनका चेहरा है, सोच लो ये चीज़, ये इस वक्त वजीर है वो, न कायद अजम की तरह इनका चेहरा है, न कायद अजम की तरह डबल रोटी खाते हैं, नान टकाते हैं। खुदा के बंदो, कायद अजम पैगम्बर तो नहीं है, हमारा लीडर ज़रूर था लेकिन पैगम्बर तो नहीं। फॉलो तो पैगम्बर को करना है, हम तो कायद अजम के लिए भी मगफरत की दुआ करेंगे, अल्लाह ताला इनके लिए इनको इस चीज़ ये चीज़ बख्श दे, वरना उसको भी पकड़ा जा सकता है, वो कोई आज़ाद तो नहीं है। चाहिए कि उनको आप मॉडल बना दें और कह दें कि कायद अजम की तरह इनका चेहरा क्यों नहीं है। अब इनको जवाब देना पड़ेगा या नहीं देना पड़ेगा, अब ये हालात ऐसे आ गए तो ज़ाहिर है समझाने वाले तो समझा देंगे। बाकी मानने की बात अपनी अपनी मर्जी है, कोई मानते ही मानेगा, कोई नहीं मानेगा तो नहीं मानेगा, जो नहीं मानेगा भुगतेगा। वो मतलब कोई ऐसी बात तो नहीं है कि मतलब कोई रिश्तेदार है किसी का। हाँ, जो मानने वाला है उनकी बात अलग है और जो नहीं मानता उनकी बात अलग है। अल्लाह ताला के हाँ कैटेगरीज मौजूद है। फासिकीन, मूसा अलैहिस्सलाम ने क्या कहा था, फफरुक बेनना व बेन अल-कौम अल-फासिकीन, हमारे दरमियान में और नाफरमान लोग के दरमियान में तफरीक कर लें रब। तो जो नाफरमान लोग हैं उनको मूसा अलैहिस्सलाम ने भी ओन नहीं किया और अल्लाह ताला से दुआ की कि अल्लाह इनको इनसे हमें जुदा कर दे। तो इस तरीके से मतलब जो भी नाफरमान है तो नाफरमान की डिफिनीशन अल्लाह के साथ है, ये किसी वजीर के साथ नहीं है, ये किसी बादशाह के साथ नहीं है, ये किसी चीफ जस्टिस के साथ नहीं है, ये किसी जनरल के साथ नहीं है, ये किसी सेक्रेटरी के साथ नहीं है, ये किसी कारोबारी ताजर के साथ नहीं है, ये सिर्फ अल्लाह के साथ है। नेकी और बदी इसका तारीफ अल्लाह ने अपने हाथ में रखा है, इसको कोई भी चेंज नहीं कर सकता। कोई कह दे मेरे ख्याल में ऐसा है, ये ख्याल की क्या वैल्यू है, तुम्हें अपने ख्याल का जवाब देना पड़ेगा। ख्याल की क्या बात है, ख्याल को कोई ख्याल की कोई वैल्यू नहीं है। वैल्यू अगर है तो कुरान की बात की है, अल्लाह की बात की है, रसूल की बात की है। अगर कोई शख्स इसको नहीं मानता तो जुर्म मुजरम है, मुजरमीन के साथ उठाया जाएगा। वो जो है ना बाकायदा सूरह यासीन शरीफ का वो अल्फाज नहीं है, सलामुन कौलन मिन रब्बिर रहीम मुमताजुल यौम अय्युहल मुजरिमून, बिल्कुल पास पास है। यानी जो मुसलमान है उनके ऊपर तो सलाम, सलाम उन कोलम मेरे रब रहीम, उन पर तो सलाम, और वम ताजुल योम ये मुजरिम अभी इलाहदा हो जाओ, अब तुम्हारी जगह ही नहीं है, अब तुम्हारी जगह ही नहीं है, अब इलाहदा हो जाओ। इधर तो मिक्स है ना, इधर मिक्स है, कोई भाई फासिक है, कोई भाई वलीउल्लाह है, मुमकिन है, बाप नबी है बेटा काफिर है, जनाब बेटा नबी है बाप काफिर है, ये मतलब जा रहे, ये यहाँ पर सब कुछ हो सकता है लेकिन वहाँ जुदा जुदा हो जाएंगे, वहाँ पर कोई नहीं होगा। हत्ता कि एराफ पर दोज़ख़ की जब जन्नतियों को मज़ों में देखेंगे तो वो उनको पहचानेंगे उनकी निशानियों से, उनसे कहे कुछ थोड़ा सा हमें भी अल्लाह पाक की ने जो आपको जो दिया हमें भी दे दो, तो वो कहेंगे रब ने ये काफिरों के ऊपर इसको हराम करा दिया है, इसमें ज़ाहिर हमारे बस नहीं हो तो रब ने फैसला कर लिया है, काफिरों के ऊपर हराम है, कुछ नहीं, ایک بھائی بڑے عالیشان محلوں میں ہوگا جو مومن ہوگا, دوسرے جو کافر ہو جہنم رسید ہوگا. تو اس وجہ سے یہ والی باتیں مطلب ابھی کوڑی کلی کلی کری کری سنانی پڑے گی, کیونکہ وقت ایسا آ گیا ہے. اگر یہ بات کوئی اس طرح نہیں سنائے گا تو شاید یہ جرم ہوگا. اب لوگ کو یہ باتیں سنانی پڑیں, یہ تمہاری باتوں سے کچھ نہیں ہوتا, تمہاری باتوں کی حیثیت ہی کیا ہے. ہاں جی ٹھیک ہے جی, آگے آگے دیکھو پتہ چل جائے گا آپ کو. تو یہاں پر سب سے پہلے جس چیز کی ضرورت ہے وہ علم دین کی ہے. سب سے پہلے جس چیز کی ضرورت ہے وہ کس چیز کی ہے؟ وہ علم دین کی ہے, کیونکہ علم آپ کو ان چیزوں سے آگاہ کرے گا. کیوں؟ ہمارا یقین, ہمارا ایمان غیب پر ہے, ہمارا ایمان مشاہدے پر نہیں ہے, ہمارا ایمان غیب پر ہے. الف لام میم ذالک الکتاب لا ریب فیہ ھدًى للمتقین الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون. وہ لوگ جو ایمان لاتے غیب پر اور نماز کو قائم کرتے ہیں اور اللہ کے دیے ہوئے اس میں سے خرچ کرتے ہیں اور ایمان لاتے ہیں اس پر جو تجھ پر نازل ہوا اور اس پر جو تجھ سے پہلے نازل ہو چکا ہے اور آخرت پر یقین رکھنے والے ہیں, یہی وہ لوگ ہیں جو فلاح پانے والے. اولائک, یہی یہی یہی, آپ جانتے ہیں نا, یہ ہی, یہی کا مطلب کیا ہے؟ یہ ہی, یعنی اس کے علاوہ نہیں. بات سمجھ آ رہی نا؟ یہی ہے وہ جو فلاح پانے والے ہیں. اولائک علی ھدی من ربہم واولائک ھم المفلحون, اور یہی وہ لوگ ہیں جو فلاح پائیں گے, یہی وہ لوگ ہیں جو ہدایت پر, رب کی طرف سے ہدایت پر ہیں, اور وہی لوگ, یہی لوگ ہیں جو فلاح پائیں گے. اس کا مطلب یہ ہوا کہ ہمیں ان چیزوں کو جاننا پڑے گا. صرف تھوڑا سا غور کر لے, ایک رکوع ہے, لیکن اس رکوع میں اتنی بلاغت ہے کہ آدمی حیران ہو جاتا ہے. سب سے پہلے اس میں غیب اور مشاہدے کی بات ہے, یعنی بالکل لائن ڈرا کیا گیا ہے, یہ مشاہدہ ہے, یہ غیب ہے. ایمان اس پر ہے, ایمان اس پر ہے, پہلی بات. پھر دوسری بات یہ ہے کہ صرف زبانی جمع خرچ نہیں, جیسے فلسفیانہ تصوف والے ہیں نا, یہ زبانی جمع خرچ کرتے ہیں, بڑے زمین و آسمان کے کلابے ملا دیں گے, یہ ہو گیا, وہ ہو گیا, فلاں ہو گیا, فلاں ہو گیا, فلاں ہو گیا, لیکن عملی طور پر صفر. یہ زمین و آسمان کے کلابے ملانے والی باتیں نہیں چلے گی. بات کیا چلے گی؟ جو عملی ہوگی. تو کیا ہے؟ یقیمون الصلاۃ ومما رزقناہم ینفقون. میں ایک صاحب کی تقریر سن رہا تھا, بہت بڑے اسکالر ہے, اس کو 21ویں صدی کا عارف کا نام بھی دیا گیا. ہاں جی, اس کا میں نے تقریر سنی. تقریر ایسی ہے, ہمیں دیکھنا چاہیے پرائرٹی ہم کس چیز کو دے رہے ہیں. پرائرٹی صرف اللہ پاک کی ذات کو ہے اور کسی کو نہیں ہے, اور یہ ہو گیا, وہ ہو گیا, پتہ نہیں کیا کیا مشکل الفاظ. لیکن دیکھو تو نیک ٹائی لگی ہوئی ہے, چہرہ بالکل سنت سے ہاری ہے, نماز کی کوئی پرواہ نہیں ہے. اس سے کوئی آدمی پوچھتا ہے, اسی عارف سے کوئی آدمی پوچھتا ہے کہ میں جلسے میں جب ہوتا ہوں تو نماز کا وقت نہیں ملتا, میں کیا کروں؟ کہتے تصور میں نماز پڑھو. یہ ہے 21ویں صدی کا عارف. یقین ہے 21ویں صدی کا عارف تو ہے ظاہر, مطلب ہاں جی, جو نماز کو تصور میں کرا سکتے تو اس سے بڑا عارف اور کون ہوگا. ہاں جی, تو یہ آج کل کے دور کے عارفین ہیں. اب اگر ہم لوگ ان کے پیچھے چلے تو کہاں جائیں گے؟ اسی چیز کو کہتے ہیں فلسفیانہ تصوف, فلسفہ بگاڑنا. فلسفہ بگاڑنے سے کچھ نہیں ہوتا, فلسفہ یہاں رہ جائے گا. کہتے ہیں ایک دفعہ ایک منطقی طالب علم نے منطق سیکھی, تو والد کے ساتھ ناشتہ کر رہے تھے, تو ایک انڈا تھا, تو اپنے والد سے کہہ رہے تھے کہ میں اپنے منطق کے ذریعے سے ایک انڈے کو دو انڈے ثابت کر سکتا ہوں. تو والد اس کا آخر والد تھا, اس نے کہا ٹھیک ہے جی, دو انڈے ہیں نا. کہتے ہیں ہاں, یہ ایک تو میں نے کہا لیا, دوسرا تم کہا لو. اس کے اوپر ایک بڑا سا نوالہ رکھ دیا, اس کو منہ میں رکھ دیتے, ایک تو میں نے کہا لیا, دوسرا تم کہا لو. تو مطلب یہ ہے کہ یہ زمانی جمع خرچ کی باتیں نہیں چلیں گی, پریکٹیکل باتیں ہیں. اگر میں یعنی زمین آسمان کے خلاف ہے، میں اکبر جو الفاظ کے بہت زبردست قسم کی بارش کر کے میں کہوں یہ دن نہیں یہ رات ہے، یہ دن نہیں یہ رات ہے، یہ دن نہیں رات ہے، تو کیا خیال وہ دن رات بن جائے گا؟ دن دن ہوتا ہے، رات رات ہوتی ہے، چاہے کوئی اس کو زیادہ اور دلائل سے ثابت کرے، دلائل کی کیا حیثیت ہوتی ہے؟ آفتاب دلیل آفتاب، بس سورج سورج کی دلیل ہے، جب سورج کڑا ہے تو کیسے کہہ سکتے ہیں سورج نہیں؟ تو اصل بات یہ ہے کہ ہم لوگوں کو یعنی ان تمام چیزوں کو جاننا ہوگا، حق حق ہے، باطل باطل ہے، اور ڈیفینیشن میرے پاس نہیں ہے، وہ اللہ کے پاس ہے، ہاں جی اللہ کے پاس ہے، جس کو حق اللہ نے کہہ دیا وہ حق ہے، جس کو باطل کہہ دیا وہ باطل ہے۔ اس وجہ سے دعا کس سے کی جاتی ہے؟ اللہ سے کی جاتی ہے، اللہم ارنا الحق الحق وارزقنا اتباعہ، آپ صلی اللہ علیہ وسلم کے الفاظ ہے، کیسے وہی کے الفاظ ہے نا، یعنی کس طریقے سے دعا مانگ رہے ہیں اللہ آپ صلی اللہ علیہ وسلم، اللہم ارنا الحق الحق وارزقنا اتباعہ، اے اللہ میں حق حق دکھا دے اور اس کی اتباع کی توفیق عطا فرما، وہ ارن الباطل باطل وارزقنا اجتنابہ، اور باطل باطل دکھا دے اور اسے بچنے کی توفیق عطا فرما دے۔ بدقسمت آدمی ہوئے جس کو حق باطل نظر آئے یا باطل حق نظر آئے، وہ بدقسمت آدمی ہے۔ اگر کوئی خوش قسمت ہو تو کسی اللہ والے کے ساتھ مل جائے گا، اللہ والا اس کو سمجھا دے گا کہ باطل کیا ہے اور حق کیا ہے، تو اس کی خوش قسمتی ہو جائے گی، مطلب ظاہر ہے اس کو سمجھ آ جائے گی۔ لیکن جو اہل اللہ کا دشمن بن جائے اور اہل اللہ کی بات سننا بھی گوارا نہیں کرتا، ان کا نام سننا بھی گوارا نہیں کرتا، کہاں سے بات ملے گی؟ کیا اس کو شیطان سے کہے گا؟ شیطان تو کیا کرتے ہیں، وہ زین لہم الشیطان اعمالہم، شیطان تو ان کا اعمال ان کو مزین کر کے دکھاتے ہیں، پھر انہی میں رکھتے ہیں، چل جا بیٹا سولی پر۔ اصل بات یہ ہے کہ ہم لوگ اس کو جانتے نہیں۔ ہمارے پشتوں میں کہتے ہیں دوست بدو جڑائی اور دشمن بدو خان دئی، یعنی دوست تمہیں رلا دے گا اور دشمن تجھے ہنسا دے گا۔ اس کی وجہ ہے کہ دشمن کو تیری کوئی پرواہ نہیں کہ اس کا نتیجہ کیا نکلتا ہے، وہ تو چاہتے ہی کہ تم برباد ہو جاؤ، وہ تجھے کوئی بات نہیں، تجھے کوئی ٹی بی نہیں، ڈاکٹر لوگ کچھ بھی نہیں سمجھتے، ان کو پتہ نہیں ہے بیچاروں کو کیا پتہ ہے، ٹیسٹ ویسٹ بھی آج کل ایوے ہوئے ہوتے ہیں، یہ ٹی بی بھی کچھ بھی نہیں ہے۔ چلو آپ مطمئن ہو گئے، ہاں جی جب لاعلاج رینج میں داخل ہو جائے گا پھر ڈاکٹروں کے پیچھے بھاگتے پھر ہو، وہ کہیں گے جی سوری تو اب مطلب ہمارے بس میں نہیں ہے، آپ نے لیٹ کر دیا معاملہ، آپ نے معاملہ لیٹ کر دیا، اب کیا کہہ سکتے ہیں، ہاں جی۔ تو اس طرح ہی بات ہوتی ہے کہ شیطان کیا کرتا ہے، یہ بالکل سلو ڈاؤن کرتا ہے لرننگ پروسیس کو، ہاں سمجھنے کے پراس کو سلو ڈاؤن کرتا ہے، ٹالتا رہتا ہے ٹالتا رہتا ہے، امید دلاتا رہتا ہے امید دلاتا رہتا ہے، حتیٰ کہ انسان بس تباہ ہو جاتا ہے۔ حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کا آخری وقت ہے، بیمار ہے شدید، غشی تاری ہو گئی، بیٹے سمجھے کہ شاید نزع کا علم ہے، تو تلقین کرنے لگے کلمہ کی، لا الہ الا اللہ لا الہ الا اللہ، ہوتی تلقین ہوتی ہے، تلقین کرنے لگے اور حضرت بار بار کہہ رہے ابھی نہیں ابھی نہیں ابھی نہیں ابھی نہیں۔ اب بیٹے گھبرا گئے کہ اللہ پوری عمر جو ہے نا ان نے ذکر کرتے ہوئے گزاری ہے، اخیر میں اب ذکر کے مقابلے میں کہتے ابھی نہیں، یہ کیا بات ہے، پریشان ہو گئے، کیونکہ لوگوں کو تو اندرون کا حالت کا پتہ نہیں ہوتا۔ جس وقت وہ غشی دور ہو گئی اور دوبارہ آفاقہ کی حالت میں آ گئے تو بیٹوں نے پوچھا، حضرت یہ کیا بات تھی، ہم کلمہ پڑھ رہے تھے آپ کہتے ابھی نہیں ابھی نہیں ابھی نہیں، کیا وجہ تھی؟ تو حضرت نے فرمایا، میں نے تو آپ لوگ کی باتیں نہیں سنی، میرے سامنے تو شیطان متمثل ہو گیا تھا اور وہ سر پہ خاک ڈال رہا تھا اور کہہ رہا تھا افسوس احمد تو مجھ سے بچ کے چلا گیا، افسوس احمد تو مجھ سے بچ کے چلا گیا، میں اس کو کہہ رہا تھا کہ ابھی نہیں ابھی نہیں ابھی میں زندہ ہوں ابھی میں زندہ ہوں، ابھی میں بچا ہوا نہیں ہوں، ابھی بھی تو مجھے دھوکہ دے سکتا ہے، ابھی میں یہ غرق ہو سکتا ہوں۔ ہاں جی یہ مثال کے طور پر ایک شخص ہے، وہ سیڑھی پہ چڑھ رہا ہے اور زلزلہ ہے اور محفوظ مقام کی طرف جا رہا ہے اور وہ مسلسل ہل رہا ہے اور کسی بھی وقت جدا ہو سکتا ہے، वो एक सीढ़ी भी अगर रह गई हो तो अपने आप को महफूज सकता समझ सकता है। जब तक वो अपने उसको पलांग के नहीं गया उस वक्त तक वो कहते हैं पता नहीं पता नहीं पता नहीं, वो टेंशन उसकी दूर नहीं होगी। तो इसी तरीके से मतलब जो लोग जानने वाले हैं वो तसल्ली उनको नहीं होती। हज़रत तानवीर रहमतुल्लाह अलैह को किसी ने लिखा कि हज़रत मुझे अपने ऊपर बड़ा ख़तरा है, मुझे अपने ऊपर बड़ा ख़तरा है। हज़रत ने जवाब दिया ये ख़तरा तो मारिफत का ख़तरा है, ये ख़तरा तो मारिफत का ख़तरा है, यानी इसकी बरकत से तो तू बच जाएगा, जो मुतमैन हो गया वो मारा गया, जो मुतमैन हो गया वो मारा गया। एक बहुत बड़े हुक्मरान थे, मैं नाम इसलिए नहीं लेता कि लोगों के साथ अफिलेशन रखते हैं मुनासिब नहीं होता, दिल आजारी भी हो जाती है और वो खाम खा वो भी इज्जत में आ जाते हैं, तो इस वजह से मैं नाम नहीं लेना चाहता, लेकिन बहुत बड़े हुक्मरान थे, शुगर का मरीज थे उन दिनों, शुगर की बीमारी के इतने ज़्यादा इलाज वगैरह भी नहीं आए हुए थे, शुगर ने उसको बिल्कुल ही खोखला कर दिया था। तो आखिरी वक्त में उनका एक बहुत अजीज़ दोस्त उसके साथ बैठा जो बहुत बड़े अखबार के एडिटर थे, तो उससे वो पूछ रहे हैं यार ये तो बता दो ये जो लोग कहते हैं मौलवी लोग कि आखिरत है कब्र की अजाब है और हिसाब किताब है, क्या ये बातें सच्ची हैं? डर गए ना कि मतलब मैं जा रहा हूँ। तो उस एडिटर ने कहा कि मुझे उस पर तरस आ गया कि मैंने कहा अगर इसमें कहता हूँ कि ये सच्चा है तो ये बहुत टेंशन में होगा, तो कहते मैंने कहा नहीं नहीं वैसे डराने के लिए कहते हैं वरना हकीकत ऐसा नहीं है। कहते फिर वो बड़ा मुतमैन हो गया, बड़े इत्मीनान के साथ जान दी। मैंने कहा चलो जी कुफर की हालत में जान दी, बात समझ में आ रही ना? ये है शैतान का काम, शैतान इस तरह वरगलाता है। अब अगर उस वक्त ये कहता कि भाई ये तो बात सच्ची है तो रो लेता, टेंशन में आ जाता, तौबा तो कर लेता, मतलब किसी न किसी तरीके से बचने की उम्मीद तो होती, लेकिन इसने उसको तसल्ली देकर कहां पहुंचा दिया। तो ये इस किस्म की जो बातें होती हैं बहुत खतरनाक होती। कहते अच्छे लोगों के साथ रहो, अच्छे लोगों के साथ रहो, कूनू मासादिकीन, अल्लाह पाक ने फरमाया सच्चों के साथ हो, सच्चों के साथ हो, इसके बगैर कोई चारा नहीं है। एक बहुत बड़े बुजुर्ग ने एक बात की है, तकरीबन चार दिन पहले मुझे किसी ने वो भेजा है, टेक्स्ट भेजा है, उनने फरमाया कि लोग एहतमाम करते हैं अपने एजुकेशन का, अपने कोर्सेज का, अपने तमाम चीज़ों का जो भी उसकी ज़िंदगी में चाहिए होते, कभी किसी ने सोबत सालहीन का भी एहतमाम किया है कि ये भी एक ज़रूरी चीज़ है? कभी इसके लिए कोई प्लानिंग की है? कभी इसके लिए कोई शेड्यूल बनाया है कि हफ्ते में एक दफ़ा, महीने में एक दफ़ा, कम अज़ कम मैं या मेरे बच्चे ये कोई सोबत सालीन हासिल करेंगे? कहते इसके लिए हमने कोई प्लानिंग की? तो बात तो सही है, ये तो हमारे लिए ऑप्शनल चीज़ें हैं। अक्सर अगर कोई बात इस पे करते तो कहते अच्छी बात है, वो अच्छी बात इस अंदाज में करते कि अगर हो गया तो अच्छी बात है, मैंने करना तो नहीं है लेकिन बाई चांस अगर हो गया। इस पर मुझे एक लतीफ़ा आया, याद आया, कहते हॉस्टल में सर्दियों की रातें थी, स्टूडेंट्स हर किस्म के होते हैं, पढ़ाकू भी होते हैं और जो पढ़ाई से भागते हैं वो भी होते हैं। तो स्टूडेंट्स ने कहा कि सर्दियों की रात है चलो जी हलवा पकाते हैं। हाँ जी, कुछ लोगों ने यार बस ठीक है जी लंबी रातें हैं चलो जी फिल्म देखते हैं। हाँ जी, अब दो पार्टियाँ हो गई, जो पढ़ाकू लोग थे उन्हें कहे तो हमें ख़राब करेंगे। हाँ जी, तो उन्होंने कहा भाई पढ़ लेते हैं, क्या बात है, बस हम खा जो है ना अपना वक्त ज़ाया नहीं करना चाहिए, पढ़ लेते हैं। तो फैसला क्या हुआ कि अच्छा टॉस कर लेते हैं, अगर हेड आ गया तो हलवा, अगर टेल आ गया तो फिल्म, सिक्का अगर कड़ा हो गया तो पढ़ लेंगे। अगर सिक्का कड़ा हो गया तो पढ़ लेंगे, इसका मतलब पढ़ने की नीयत ही नहीं। तो सिक्का अगर कड़ा हो गया तो सोबत सालीन, बस यही हमारा हमारा हाल है। तो उसका जो नतीजा होगा, फिर नतीजा यही होगा जो हम जो हो रहा है। तो बहरहाल सबसे पहले हमें इल्म दीन को हासिल करना होगा, ये इल्म दीन को मेरा और आपकी बात नहीं है, लिहाजा इसको हल्के माने में ना पहला मतलब वो लेना चाहिए। ये क्या है? ये अल्लाह पाक का वो पसंदीदा राह जिस पर अल्लाह पाक लोगों को कामयाब करते हैं उसका जानना है। जिस वक्त आप पंस जाए ना किसी सड़क पे कि किस तरफ मुड़ना है, उस वक्त अगर आपको कोई बता दे सही रास्ता तो आप उसके कितने मशकूर होते हैं। हाँ जी, तो ये जो है ना ये क्या है, ये उसका रास्ता मालूम करना है। तो इस वजह से पहले सबसे पहले जो है ना वो काम करना है कि इल्मी दीन हासिल करना है। इसके लिए अल्लाह जल्ला शानु ने जो फरमाया है वो पहले वो सुनाता हूँ। अल्लाह जल्ला शानु इरशाद फरमाते हैं, आया वो शख्स बेहतर है जो औकात शब में सजदों क़याम करते हुए इबादत में लगा हुआ है, आखिरत से डरता हो और अपने परवरदिगार की रहमत की उम्मीद कर रहा हो, या वो जो कि नाफरमान है? आप कह दीजिए कि क्या इल्म वाले और बेइल्म वाले बराबर हो सकते हैं? क्या इल्म वाले और बेइल्म बराबर हो सकते हैं? वही लोग गौर करते हैं जो अकल वाले हैं, वही लोग गौर करते हैं जो अकल वाले हैं, या यूं समझ लीजिए जो इन बातों में गौर करते हैं वही अकल वाले हैं। इसका दोबारा जो नतीजा होगा वो यही होगा। अकल का जो डोमेन है सोचना है, जायजा लेना है, फैसला करना है, लेकिन किन सोर्सेज की बुनियाद पर फैसला करना है? अगर आपने दुनियाई मुशाहिदाती बातों पे फैसला करना है तो दुनिया के हक में फैसला हो जाएगा, उसमें जो बेहतर होगा वो आप ले लेंगे, आपके लिए आपके सोच के मुताबिक जो बेहतर होगा वो हासिल कर लोगे। मसलन डाकू के हक में बेहतर क्या है कि वो डाका ज़बरदस्त तरीके से डाले और किसी को कानो कान खबर भी ना हो, उसके हक में तो बेहतर यही है ना। तो जो डॉक्टर अकल से इस्तेमाल करेगा ना डाकू, तो क्या क्या करेगा? वो ये करेगा कि बहुत ज़बरदस्त डिज़ाइन करेगा, पहले रेकी करेगा, देखेगा भाई इस घर की क्या कंडीशन है, ये है वो है, मतलब किस तरफ से एक्सेस है, ये सारी बातें करके फिर वो इस तरह डिज़ाइन करेगा कि बाकी लोग सोचते रह जाएंगे और ये डाका डाल लेंगे। हाँ जी, तो उनका सोच ये होगा। लेकिन जो डाकू को पकड़ने वाले लोग हैं तो उनका भी तो एक इल्म होगा ना, वो भी तो अंदाज़ा लगाएंगे, तो वो उनको पकड़ने के जितने रास्ते वो हो सकते हैं वो उनको देखेंगे और अंदाज़ा लगाएंगे और इसके मुताबिक तो उनकी अकल इस चीज़ में इस्तेमाल होगी। तो बहरहाल ये मैं अर्ज़ कर रहा हूँ कि हर शख्स की अपनी अपनी सोच के मुताबिक अकल का इस्तेमाल है, लेकिन जो अकल अल्लाह के लिए इस्तेमाल हो वो सही अकल है। अल्लाह पाक आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अकलमंद वो है जिसने अपने नफ्स को काबू किया, अकलमंद वो है जिसने अपने नफ्स को काबू किया और फिर आखिरत के लिए काम किया, और बेवकूफ़ वो है जिसने अपने नफ्स को करने दिया जो कुछ करना चाहता था और फिर बगैर तौबा के अल्लाह पाक से मगफरत की उम्मीद करता रहा। आप हैरान होंगे, मैं कहता हूँ कि ज़रा थोड़ा सा आजकल के जो शेरी मजमूए हैं उनको ज़रा उठा के देख लें, शेरी मजमूए जो शायर लोग आजकल बातें करते हैं उसमें क्या करते हैं, उसमें करते सब कुछ है लेकिन क्या है, अल्लाह पाक गफूर रहीम है, अल्लाह पाक बहुत मगफरत फरमाने वाले हैं, और ये यानी वो सारी तिफल तसल्लियाँ अपने सामने लाते हैं कि हमने कुछ भी करने, हमने तो चेंज नहीं होना लेकिन अल्लाह पाक अपना निज़ाम हमारे बारे में चेंज कर लेंगे और हमें कुछ भी नहीं होगा। और जो उनको डराते हैं कहते हैं तुम क्या अल्लाह को ऐसे समझते हो, इस तरह अपनी तरह समझते हो? अब ठीक है जी, उसने अपने अपने लफाजी से उस आदमी को तो चुप कर दिया, वो तो बेचारा कुछ नहीं कहेगा, लेकिन अल्लाह क्या कहेगा, अल्लाह क्या कहेगा? हाँ जी, तो ये वाली बात जो है ना मैं इसलिए अर्ज करता हूँ कि इंसान को अपनी अकल को कैसे इस्तेमाल करना चाहिए, उसके लिए ये बात है कि उसको ईमान और ईमान के तकाज़ों के मुताबिक इसको इस्तेमाल करना चाहिए। ये अल्लाह पाक ने जन्नत का भी बताया, दोजख की भी बताया, जन्नती अमाल भी बताया, दोजखी अमाल भी बताया। अब उन दोजखी अमाल से कैसे बचना है, जन्नती अमाल को कैसे करना है, इसके लिए तरीके होंगे, समझने होंगे, उसके लिए अकल को इस्तेमाल करो। एक दफ़ा हज़रत जिब्रील अलैहिस्सलाम उनको अल्लाह पाक ने फरमाया जाओ जन्नत की सैर करो। अब वो सुभान अल्लाह उड़ता रहा उड़ता रहा उड़ता रहा, जन्नत ख़त्म ही नहीं हो रही थी, उसके मज़े वो देखे तो आके अल्लाह अल्लाह ताला से अर्ज़ किया अल्लाह ये तो इतनी शानदार जगह है कि इसके बारे में जो भी सुनेगा तो इधर ही जाएगा, मैं तो समझता हूँ कि इधर सारे लोग उधर ही जाएंगे। अल्लाह पाक ने फरमाया चलो ठीक है, अब ज़रा जन्नत के दरवाज़ों की तरफ जाओ। जन्नत के दरवाजे की तरफ गया तो وہاں اللہ جل شانہ نے مشقت اور تکلیف اور مظلومیت اور پتہ نہیں کیا کیا چیزیں ڈالی ہوئی تھیں. تو پھر جبریل علیہ السلام جب بہت پریشان آیا کہ اللہ اب تو مجھے ڈر ہے کہ کہیں شاید کوئی بھی نہ جا سکے. ہاں جی, پھر دوزخ کے بارے میں فرمایا کہ اب دوزخ کی سیر کر لو. اب دوزخ کے لیے سیر کیا تو دوزخ بڑا ہولناک, تو آیا کہ اللہ تو اتنا ہولناک جگہ ہے کہ اس کے بارے میں جو بھی سنے گا وہاں کوئی بھی نہیں جا سکے گا, نہیں جانا چاہے گا, سارے لوگ اس میں نہیں جائیں گے. پھر اللہ پاک نے فرمایا اب ذرا جو ہے نا وہ سیر کرو, دیکھو. تو دیکھا کہ دوزخ کے دروازوں پہ وہ نفس کی خواہشات اور مزے اور پتہ نہیں کیا کیا اس قسم کی جو چیزیں لذتیں ہوتی ہیں وہ سارے کے سارے ڈالے گئے تھے. تو پھر ڈر گئے, کہنے کہ اللہ اب تو مجھے شک ہے کہ شاید سارے ہی لوگ ادھر نہ آ جائیں. تو یہ باتیں ہیں, نفس ایک امتحان ہے, نفس ایک امتحان ہے. لہذا فرمایا اللہ آپ صلی اللہ علیہ وسلم نے, عقل مند وہ ہے جس نے نفس کو قابو کیا. جو نفس کہتا ہے اس کو نہیں مانا, جو نفس کہتا ہے اس کو نہیں مانا. کس کا مانا؟ اللہ کی مانا. بے شک اللہ پاک کی بات نفس کے مطابق ہو کوئی مسئلہ نہیں, پھر کرو. لیکن اللہ کی بات اور نفس کی بات میں مخالفت ہو, مقابلہ ہو, تو پھر نفس کی نہ مانو, اللہ کی مانو. تو فرمایا کہ عقل مند وہ ہے جس نے اپنے نفس کو قابو کیا اور آخرت کے لیے کام کیا, اور بیوقوف ہوئے جس نے اپنے نفس کو کھلا چھوڑ دیا, جو کرنا چاہتے کرنے دے, اور پھر بغیر مغفرت کے, بغیر توبہ کے اللہ پاک سے مغفرت کی امید کرتا رہے. اچھا, ابھی کچھ احادیث شریفہ ہے. ارشاد فرمایا رسول کریم صلی اللہ علیہ وسلم نے, میری طرف سے احکام شریعت کو پہنچاؤ اگرچہ ایک ہی آیت ہو. اب ذرا اس میں ایک ٹیکنیکل بات آ گئی. وعظ کے لیے عالم, بڑا عالم ہونا ضروری نہیں ہے, مسئلہ جاننے کے لیے عالم ہونے کی ضرورت ہے. سمجھ میں آ گئی نا بات؟ اس بات کے لیے کہ بھائی بدپرہیزی نہ کرو, اس کے لیے کیا ڈاکٹر بننے کی ضرورت ہے؟ اگر کوئی آدمی کسی کو کہتے ہیں بھائی بدپرہیزی نہ کرو, اچھی اچھی چیزیں کھایا کرو, بری چیزیں نہ کھایا کرو, اس کے لیے ڈاکٹر بننے کی ضرورت ہے؟ اس کے لیے ڈاکٹر بننے کی ضرورت, لیکن کسی کے علاج کے لیے ڈاکٹر بننے کی ضرورت ہے, پھر وہ انسان نہیں کر سکتا. تو اسی طریقے سے مسائل بتانے کے لیے عالم بننے کی ضرورت ہے, یا پھر عالم کا حوالہ دینے کی ضرورت ہے کہ فلاں عالم سے میں نے سنا ہے. ہاں جی, پھر ٹھیک ہے, اپنے حوالے سے بات نہیں. اس کی وجہ یہ ہے کہ یہ علم اوپر سے آیا ہے, یہ ہم نے نہیں ڈیزائن کیا, سائنس ہم نے ڈیولپ کیا ہے, اس میں ہم بات کر سکتے ہیں. سائنس ہم نے ایوالو کیا نا, ڈیولپ کیا ہے. ہاں, سائنس میں بات ہو سکتی ہے, لیکن مذہب میں بات نہیں ہو سکتی. اس کی وجہ یہ کہ مذہب میں نے تو نہیں بنایا, مذہب تو اللہ پاک کی طرف سے آیا ہے, اے زیٹ آیا ہے, جس کو کوئی چینج نہیں کر سکتا. الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اب یہ فائنل بات ہو گئی ہے, اس کے بعد اس میں کوئی چینج نہیں آ سکتا. کیوں؟ چینج لانے کی تمام راستے بند ہو گئے, اب اس میں کوئی چینج نہیں آ سکتا. سائنس میں ایور چینجنگ ہے, سائنس ایور چینجنگ. آج جس طرح ہے, میں آپ کو بتاؤں, ابھی کل کی بات ہے, میرے خیال میں ایک سال بھی شاید نہیں ہوا ہوگا کہ ڈاکٹر حضرات کہتے ہیں نمک نہ کھاؤ بلڈ پریشر میں. ہاں جی, اور جو ہے نا مطلب ہے کہ یہ جو ہے نا یہ دیسی گھی نہ کھاؤ, دیسی گھی نہ کھاؤ, اور یہ نہ کرو, یہ نہ کرو. اب ڈاکٹر خود کہتے ہیں بھائی دیسی گھی کھاؤ, یہ صحیح ہے, اور یہ پلانٹ آئل نہ کھاؤ, منع کرتے ہیں اس سے. کیا بات ہے, ریسرچ ہو گیا, ساری بات چینج ہو گئی. اب وہی بات ہے کہ جو بلڈ پریشر والے نمک کھاتا ہے اس کا بلڈ پریشر نہیں بڑھتا, دیسی گھی کھاتا ہے اس کا بلڈ پریشر نہیں بڑھتا. ہاں جی, اور وہ کہتے ہیں بھائی وزن کم کر لو تمہارے شوگر ٹھیک ہو جائے گا. سبحان اللہ, بس ٹھیک ہے جی, اب ریسرچ ہو گیا, مسئلہ حل ہو گیا. تو پرانی ساری کی ساری لٹریچر, چاہے وہ کتنے بڑے بڑے علامہ ڈاکٹر کیوں نہیں تھے, ان سب کی باتیں غلط ثابت ہو گئی. چینج ہو گیا, سارا نظام چینج ہو گیا. اسی طریقے سے ایک وقت تھا, سب لوگ کہتے تھے, سب سائنسدان کہتے تھے کہ زمین کے گرد سورج گھومتا ہے. اس وقت سائنس سے ہی بات کر رہے تھے. پھر سائنسدانوں نے تجربے کیے, معلومات کیے, مشاہدات کیے, پتہ چلا نہیں 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 زمین سورج کے گرد گھومتی ہے. پھر اس وقت یہی سائنس ہو گیا. پہلے کہتے زمین کی دو قسم کی حرکتیں ہیں, ایک محوری ہے, ایک دوری ہے. اب سائنسدان کہتے ہیں پانچ قسم کی حرکتیں ہیں، پانچ قسم کی حرکتیں ہیں، تو یہ اس کا مطلب کیا ہے؟ ریسرچ ہو رہی ہے، ریسرچ ہو رہی ہے، ڈیولپمنٹس ہو رہی ہے، چیزیں بڑھ رہی ہیں، آگے بڑھ رہی ہیں، آگے بڑھ رہی ہیں، آگے بڑھ رہی ہیں، اور قیامت تک چلتی رہیں گی، دیر از نو اینڈ ٹو اٹ، اس کے لیے کوئی اینڈ نہیں ہے. ہاں جی، تو اس ایور چینجنگ چیز کی بنیاد پر ہم جو نان چینجبل چیز ہے اس کو چیلنج کر سکتے ہیں. آج اگر سائنس کوئی بات کہہ دے کہ مذہب کی یہ بات ٹھیک نہیں ہے اور مذہب میں وہ بات واقعی ثابت ہو چکی ہو، ثابت یہ تو ایسے میرے کہنے کی، آپ کے کہنے کی تو کوئی بات حیثیت نہیں ہے، لیکن مستند ہو، قرآن سے سنت سے ثابت ہو چکا ہو، تو سائنس ادھر بھی ہو جائے ادھر بھی ہو جائے، سر پہ بھی کڑا ہو جائے، اس کو چینج نہیں کر سکتا. وہ پھر فائنل بات ہے، اس کے درمیان کوئی تبدیلی نہیں ہو سکتی. لا تبدیل لکلمات اللہ، اللہ کے کلمات میں کوئی تبدیلی نہیں مطلب جو ہو سکتی. سائنسدانوں کے کلمات میں تبدیلی ہو سکتی، ہم دیکھ رہے ہیں روزانہ تبدیلیاں دیکھتے ہیں، کوئی مسئلہ نہیں ہوتا. اور دھڑلے سے کہتے ہیں نہیں پہلے ریسرچ یہ تھا ابھی ریسرچ یہ ہے، تو ٹھیک ہے، مطلب صحیح ہے، ہر ایک کا اپنی اپنی بات ہے، لیکن مذہب میں کسی کو بات کرنے کی گنجائش نہیں ہے. وہاں قرآن سے بات چلے گی، سنت سے بات چلے گی. اللہ اکبر. ارشاد فرمایا رسول کریم صلی اللہ علیہ وسلم نے، جو شخص ایسے راستے پہ چلے جس میں وہ علم دین کے جستجو کرتا ہو، اس کی وجہ سے اللہ تعالیٰ اس شخص کے لیے جنت کا راستہ آسان فرما دے گا. سبحان اللہ. یعنی علم حاصل کرنے میں کوشش کرو، طالب علم بنے رہو. اس وجہ سے بڑے بڑے علماء آخر وقت تک طالب علم بنتے رہتے تھے. ہاں، طالب علم کسی نہ کسی کتاب کو کسی عالم سے پڑھتے رہتے تھے. ہاں جی، وہ ایک دفعہ کراچی میں گیا تھا تو منظور مینگل صاحب، مولانا منظور مینگل صاحب، اس کو میں نے کسی وجہ سے ٹیلی فون کیا، ان کے کیسٹ میں نے سنا تھا. میں نے کہا، اس کا دوسرا حصہ میرے پاس نہیں تھا، میں نے کہا کہ وہ کیسٹ مجھے چاہیے. کہتے کہاں پر ہو؟ میں نے کہا کراچی میں ہوں. اوف، پھر تو آپ ہمارے پاس ضرور آ جائیں. میں نے کہا کیوں آ جاؤں؟ کہتے کیسٹ آپ کو مل جائے گا، لیکن ہم نے 600 علماء کو جمع کیا، آپ نے ان کے سامنے اپنا سبجیکٹ بتانا ہے. 600 علماء جمع کیے، آپ فوراً تشریف لائیں. پھر ہمارے بڑے ہیں، بہرحال میں چلا گیا، پہنچ گیا اور واقعی 600 علماء ادھر موجود تھے. وہ 6 گھنٹے میں نے ان کو پڑھایا، 6 گھنٹے مسلسل، وہ ہلے نہیں. ہاں جی، تو مقصد میرے یہ تو علم ہے، علم تو سمندر ہے، پتہ نہیں کون سا شعبہ کس کے ساتھ ہے، کون سا شعبہ کس کے ساتھ ہے. جو علم دوست ہوتے ہیں وہ ہمیشہ سیکھتے رہتے ہیں، ان کو فائدہ ہوتا رہتا ہے. آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس شخص کے ساتھ اللہ تعالیٰ بھلائی کا ارادہ کرتے ہیں اس کو دین کی سمجھ عطا فرما دیتے ہیں. سبحان اللہ، کیا بات ہے. اب ذرا مقام معلوم کر لو امام ابو حنیفہ رحمۃ اللہ علیہ کی، امام شافعی رحمۃ اللہ علیہ کی، امام مالک رحمۃ اللہ، امام احمد بن حنبل رحمۃ، جن کو اللہ نے فقہا بنایا. اور آپ صلی اللہ علیہ وسلم کی ایک اور حدیث شریف مجھے یاد آ گئی، فرمایا ایک فقیہ شیطان پر 1000 عابدوں سے زیادہ سخت ہوتا ہے. ایک فقیہ جو ہوتا ہے وہ شیطان پر 1000 عابدوں سے زیادہ سخت ہوتا ہے، کیونکہ عابد کو دھوکہ دینا اس کے لیے کوئی مشکل نہیں. ہاں جی، اس کو دیکھو، اس کو دھوکہ دینا کوئی مشکل نہیں، شیطان تو بہت ذہین ہے. ہاں جی، لیکن عالم عالم ہوتا ہے، اس کو پتہ ہوتا ہے. حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ تشریف فرماتے، ان کا بیٹھا کہہ رہے ہیں ایک جگہ پر مراقبہ فرما رہے تھے، اتنے میں دیکھیں فرمایا کہ ایک روشنی سی چھا گئی اور اس کے اندر سے آواز آئی، عبد القادر تیری عبادت کو ہم نے قبول کر لیا، اب اس کے بعد بے شک تو عبادت کرے نہ کرے تیرے لیے برابر ہے، تو ہمارے چنے ہوئے ہیں، ہاں اس وجہ سے تجھ سے مزید ہم کچھ نہیں چاہتے. اب حضرت نے فوراً مراقبہ اس پہ کر لیا کہ آپ صلی اللہ علیہ وسلم تو آخر وقت تک عبادت کر رہے تھے، تو میں کوئی آپ صلی اللہ علیہ وسلم سے بڑا ہوں کہ میرے لیے معاف ہو گیا؟ یہ ضرور کوئی گڑبڑ ہے. تو سر اٹھایا اور کہتے ہیں ملعون، میں نے پہچان لیا تو کون ہے. تو وہ روشنی اندھیرے میں بدل گئی اور بھاگتے بھاگتے کوئی چیز بھاگ رہے ہو، تو کہہ دیا عبد القادر اپنے علم کی وجہ سے مجھ سے بچ گیا. تو شیخ عبد القادر جیلانی نے فرمایا، اے بدبخت، تو جاتے جاتے بیمار کر رہا ہے، میں اللہ کے فضل سے بچ گیا ہوں. मैं अल्लाह के फजल से बच गया। यही असल में बात है। तो जो फकीह होता है उनको अल्लाह पाक इस तरह बचाते हैं, उनके पास दलाइल भी होते हैं, कल्ब भी होता है, कल्ब पे अल्लाह की तरफ से बात उतरती है, दलाइल के ज़रिए से बात समझ में आती है। इरशाद फरमाए आप सल्लम ने कि उलमा अम्बिया के वारिस हैं और अम्बिया अलैहिस्सलाम ने दिरहम और दीनार की मीरास नहीं छोड़ी, फ़कत इल्म की मीरास छोड़ी है। बस जिस शख्स ने इल्म को ले लिया उसने बहुत बड़ा हिस्सा आप अम्बिया कराम के मीरास का हासिल कर लिया। एक दो तीन चार, चार सियासत तक की किताबों से मरवी है। हाँ जी, इरशाद फरमाए रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने कि इल्म का तलब करना हर मुसलमान पर फ़र्ज़ है। तलब इल्म फ़रीज़तुन अला कुल मुस्लिम, इसका मतलब फ़र्ज़ ऐन दर्जे का इल्म सब के ऊपर फ़र्ज़ है। अल्लाह का शुक्र है कि हमने फ़र्ज़ ऐन दर्जे का इल्म का अहतमाम किया है ख़वातीन के लिए, और उसके लिए बाकायदा कोर्सेज चल रहे हैं व्हाट्सएप पर। तो व्हाट्सएप पर जो कोर्सेज चल रहे हैं वो उसमें शामिल हो जाती हैं, उनको व्हाट्सएप पर ही लेक्चर भी जाता है, सुन लेती हैं, फिर इसके बाद व्हाट्सएप पर ही इम्तहान भी देती हैं, व्हाट्सएप पर उनको नंबर भी मिल जाते हैं, और इस तरीके से घर बैठे बैठे उनका सारा काम हो जाता है। तो इस वजह से इस मौके से कोई भी खातून, मेरी आवाज़ बहुत दूर दूर तक जा रही है, जहाँ पर तक भी आवाज़ आ रही है, तो वो इस कोर्स में शामिल हो सकती हैं। हाँ जी, और मतलब यह है कि इससे फ़ायदा उठा सकती हैं। ये हुक्म दूसरा काम है कसीरा की तरह मर्द औरत दोनों के लिए है, जैसे कि बाज़ रवायत में मुस्लिमा का लफ्ज़ भी आए। बस हर औरत मर्द पर अपनी अपनी ज़रूरियात के मसाइल का सीखना लाजम है, और इल्म से दीन का इल्म मुराद है। पर जो लोग इस हदीस शरीफ को दुनियावी इल्म हासिल करने के लिए पढ़ देते हैं वो सख्त गलती में मुबतला है। असल में देखे ना, वो इल्म जो चेंजेबल नहीं, वो कौन सा इल्म है? वो तो दिन का इल्म है ना, बाकी तो चेंजेबल है। जैसे मैंने अर्ज किया ना, हर चीज चेंजेबल है। तो जो चेंजेबल इल्म नहीं है वो क्या है? वो अल्लाह की तरफ से है, वो फ़र्ज़-ए-ऐन इल्म है। आप सल्लम ने इरशाद फरमाया कि जिस शख्स से दीन की कोई ऐसी बात दरियाफ्त की गई जिसको वो जानता हो फिर भी उसने नहीं बतलाई, तो क्यामत के दिन उसको आग की लगाम पहनाई जाएगी। यानी जिसको कतमान हक कहते हैं, या हक का छुपाना, यह इल्म के लिए जायज़ नहीं है। यहूद में यह बहुत बड़ी खबासत थी कि ये हक को छुपा देते, मालदार को एक बताते थे, गरीब को दूसरा बताते थे। हाँ जी, अपने मकासद के लिए आगे पीछे कर लेते थे, जिसकी वजह से उनके ऊपर लानत की गई। तो उलमा से ये काम मतलब हटा दिया गया। अगर साहिल की किसी मसलत या किसी उज़र की वजह से जवाब नहीं, तो इस वईद से मुस्तस्ना है। बाद दफ़े ऐसा होता है जैसे किसी को कैंसर है और डॉक्टर से पूछे, डॉक्टर साहब मुझे क्या है, तो डॉक्टर साहब उसको बताएंगे तुझे कैंसर है? हाँ जी, वो उसके अलावा किन को बता देगा, उसको नहीं बताता। क्योंकि उसको बताता है तो फिर उसका वेट लूज़ हो जाता है, और बहुत टेंशन की वजह से और मसाइल मतलब बढ़ जाते हैं, जिसकी वजह से बीमारी उसकी मल्टीप्लाई हो जाती है। तो वो उसका इलाज ही करना चाहते हैं, उनको परेशान नहीं करना चाहते, तो लिहाजा उनको नहीं बताते। तो कभी कभी ऐसा भी होता है कि कभी कभी जवाब न देना जवाब होता है। हाँ जी, यानी ऐसे लोग के लिए आप सब इरशाद पर कि जो शख्स ऐसे उलूम में से जिससे अल्लाह ताला की खुशनूदी हासिल की जाती, कुछ इल्म सिर्फ इस वास्ते सीखे इसके ज़रिए से दुनिया का सामान हासिल करे, वो शख्स क़यामत के दिन जन्नत की खुशबू भी नहीं पाएगा। यानी इल्म में दीन जो है ये असल क्या है? ये अल्लाह के रज़ा के लिए है, अल्लाह की रज़ा के लिए, इसको इसी के लिए इस्तेमाल करना चाहिए। आप सब ने इरशाद फरमाया कि तुम फ़राइज़ और कुरान शरीफ सीखो और दूसरों को सिखाओ, क्योंकि मेरी एक दिन वफ़ात होने वाली है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो शख्स बेहतर जो औकात शब में सजदा क़याम करते हुए इबादत में लगा हो। मतलब मेरे ये है कि ये जो इल्म फ़राइज़ है यानी मीरास का इल्म, इसके बारे में खसूसी तौर पर आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मुझसे सीखो, क्योंकि ये इल्म उठने वाला है। सबसे पहले जिस इल्म को उठाया जाएगा, इस इल्म को उठाया जाएगा। और वाकई हम देखते हैं कि इस इल्म की तरफ तवज्जो बहुत कम है, हालांकि सबकी ज़रूरत है, सबकी ज़रूरत है। किस घर में मौत नहीं होता, तो ज़रूरत तो सबकी है, लिहाजा इस इल्म को सीखना चाहिए। हज़रत अब्दुल्लाह बिन मसूद रज़ियल्लाहु तआला अन्हु फरमाते, जब कोई निया शख्स हमारे यहाँ आ जाता तो हम उससे पूछते, अगर वो आलिम होता उनसे पूछते कि क्या तुम्हें फ़राइज़ के उलूम में से कुछ हासिल है? अगर वो कुछ कहते हाँ तो हम कहते हाँ फिर ठीक है, और वो कहते नहीं तो हम कहते फिर तुम्हें क्या फजीलत हासिल है? फिर तुम्हें क्या फजीलत हासिल है? इन अब्दुल्ला बिन मसूद इस चीज़ को इतना अहम समझते थे। और जो इलम फ़राइज़ को नहीं जानता हो तो हज़रत फरमाते कि ऐसे जैसे बगैर सर के टोपी, ये उसके लिए जगह ही नहीं, उस टोपी के लिए जगह ही नहीं। तो इसका मतलब यह है कि हम लोगों को ये उलूम हासिल करने हैं। फ़र्ज़ दर्जे का जो इलम है वो तो सबको हासिल करना है, फ़र्ज़ दर्जे का जो इलम है वो तो हर शख्स के लिए। और ये हमने कैलकुलेट किया है कि फ़र्ज़ दर्जे का जो इलम है तकरीबन अगर 2 घंटे रोज़ाना के लेक्चर्स हों तो ये तकरीबन 2.5 महीने में पूरा हो जाता है, 2.5 महीने में। तो 2 घंटे में 120 मिनट होते हैं ना, तो अगर 10-10 मिनट रोज़ाना कोई सीखे, मसलन मर्द हजरात कोई मौलाना साहब नमाज के बाद उनको 10 मिनट दर्स दे इस बात का। आजकल कुरान का दर्स तो है, हदीस का दर्स तो है, फ़र्ज़ दर्ज का इलम कहीं पर नहीं है, नहीं आदत ही नहीं है, इसकी ज़रूरत ही नहीं समझते लोग, हालांकि इस चीज़ का मुतालबा फ़ौरन है, यानी हर शख्स का मुतालबा है। अगर किसी को कुरान का इतने अल्फा बस सूरत याद है कि बस से नमाज पढ़ सकता है तो मज़ीद मुतालबा उससे मुस्तहब होने का है, उसके फ़र्ज होने का नहीं है। लेकिन ये जो बाकी चीज़ें फ़र्ज़ ऐन दर्ज कहले में इसका मुतालबा सबसे है, तो इसको लोग नहीं करते। और जो मतलब यह है कि जो मुस्तहब उलूम है उनको लोग करते हैं, चूँकि उसके नाम बड़े होते हैं, उससे हमारी शोहरत हो जाती है। तो ये इसलिए मैं अर्ज़ करता हूँ कि ये जो है ना, ये जो 2.5 महीने अगर 2-2 घंटे के लिहाज से हैं तो 2 घंटे में 120 मिनट होते हैं, तो 120 मिनट को 10 मिनट पे तकसीम कर लो तो कितने हो गए, 12 ज़रबे 2.5 महीने कितने बन जाएंगे, तकरीबन 3 साल। तो 3 साल अगर कोई शख्स, कोई मौलाना साहब नमाज के बाद 10 मिनट का भी दर्स दिया करे, 3 साल में ही पूरा हो जाएगा इंशाल्लाह, तो ये कोई मुश्किल है? पहले वक्तों में ऐसा हुआ करता था, हमें खुद मालूम है, अपने गांव के अंदर मुझे पता है, ये खुलासा केदानी पढ़ाया जाता था, कन्ज़ुद्दक़ाइक पढ़ाया जाता था, मुनियतुल मुसल्ली पढ़ाया जा मुसल्लिन पढ़ाया जाता था, ये बाकायदा यानी आम उलमाए कराम इसको पढ़ाया करते थे। आजकल इन किताबों के पढ़ने का रिवाज ही नहीं है, क्योंकि लोग इनको इल्म का हिस्सा नहीं समझते और इससे मुस्तगनी आपको समझते हैं। फिर क्या होता है, नमाज़ें भी गलत पढ़ते हैं। मेरे पास एक आया खान साहब, इधर खान कहाँ में आया, तो गिर गया इधर, इस साथ इधर गिर गया, तो उसको खून आया, तो नमाज पढ़ने जा रहा था, तो मैंने कहा कि पहले वजू कर लो, आपका खून है। कहते क्या खून से नमाज क्या वजू टूट जाता है? तो मैंने कहा, कहते नहीं, मौलियों ने वैसे बातें बनाई हुई है। अब बस के बाद मैं उनको क्या कहता, मैंने कहा मैं कुछ और अगर कहता हूँ तो कहीं काफिर ना हो जाए, कोई और बात ज़ुबान से उसका ना निकल जाए, लिहाजा मैं तो नमाज के लिए चले गया, उसको छोड़ दिया उसके रिश्तेदार के साथ। मैंने कहा देखे जो उसके साथ करते हैं, मैं तो उसको कुछ नहीं कहता, हाँ जी मैं तो नमाज के लिए चला गया, वापस आ गया तो फिर उसने कुछ समझा दिया था, वजू करवा दिया था और फिर उसको नमाज पढ़वाया, तो चलो अच्छा वो बचत हो गई। लेकिन ये हालत है, हाँ जी बिल्कुल मतलब जाने चीज़ों की परवाह नहीं। अब ये देखो सूद बाकायदा वाजे चीज़ है, लेकिन इस पे दलाल देंगे ये सूद नहीं है। भाई अगर ये सूद नहीं तो फिर कौन सा सूद है? हाँ जी, तो इस तरीके से मतलब ये है कि मुख्तलिफ चीज़ें हैं, रिश्वत के लिए भी दलाल होते हैं, दूसरी चीज़ों के लिए भी दलाल होते हैं, दुकानदारी के जितने काम होते हैं हैरान हो जाएंगे, मतलब हमारा लेन देन होता है कोई शरी तरीके के मुताबिक नहीं होता। क्यों, इनको जानती नहीं, जब जानते नहीं तो कैसे शरीत के मुताबिक होगा? तो हज़रत तानवीर वसब ने एक मिसाल दी है इसकी, इस बात को समझाने के लिए। कहते एक मौलवी साहब थे, वो एक जगह से एक काते पे सौदा लेते थे, खाता होता था इनका दुकानदार के साथ, तो सौदे ले रहे थे, उसके साथ बच्ची भी थी, तो उस बच्ची ने ज़िद किया कि वो चांदी की गुड़ियाँ मेरे लिए ख़रीदो। तो उस मौली साहब मजबूर हो गया, उसने कहा जी गुड़िया भी दे दो, तो दे दिया। उसने कहा मौली साहब इसके पैसे, कहते फिर काते में लिख लेना। उसने कहा मौलाना साहब मैं काते में लिख दूँ लेकिन ये जायज़ भी है। जैसे उनने पूछा फौरन उसको याद आ गया, ओहो चांदी तो माल है और सोना माल है, तो माल का तो नकद दर नकद होना चाहिए, ये तो नहीं हो सकता, उधार पर नहीं हो सकता, तो फिर क्या करें? हाँ जी फिर क्या करें? तो उन्होंने कहा चलो छोड़ो ना दो। उन्होंने कहा हजरत इसके कुछ तरीका जायज़ का भी हो सकता है कि जायज़ तरीके से ले लिया जाए। उन्होंने कहा मुझे नहीं, इसको याद नहीं। उन्होंने कहा मैं बता दूँ। क्या बता दें? उन्होंने कहा हजरत अगर यूँ कर ले कि आप मुझसे ये पैसे कर्ज ले लो, पैसे मुझसे कर्ज ले लो, फिर उससे इसको खरीदो तो पैसे आपके जिम्मे कर्ज हो जाएंगे, आपका काम नकद वाला हो जाएगा। उसने सुख का सर कहते अल्लाह आपको अजर दे, मुझे तो ये बात याद नहीं थी। अब उस दुकानदार को चूंकि फर्जेंद्र जी का इलम हासिल था तो काम बन गया, काम बन गया। तो उसका मतलब यह है कि इन फर्जेंद्र जी का इलम अगर हम हासिल कर लें तो बचत हमारी हो जाएगी, और ये कोई इतना ज्यादा मुश्किल चीज तो है नहीं। तो कहाँ आदमी हासिल कर ले, अल्लाह ताला नसीब फरमा दे। बहरहाल अब एक ऐलान सुन ले इंशाल्लाह। ये आप हजरात को शायद इलम होगा कि ख्वातीन हमारे मुआशरे का एक अहम हिस्सा है। मेरे कैलकुलेशन के मुताबिक 50% से ज्यादा है। हाँ जी, 50% से ज्यादा है तकरीबन। तो इनके लिए कोई तरीक़ाकार तरबियत का, तालीम का इतना मुनासिब नहीं होता, क्योंकि जहाँ होता है वहाँ कुछ मसाइल होते हैं। मसाइल से मुराद ये कि मिक्स्ड ग्रेडिंग और इस किस्म की चीज़ें होती हैं, को एजुकेशन, तो इसके साथ मसाइल होते हैं। वो पर्दे के अंदर अंदर सारा कुछ हो जाए सही तरीके से, ये बहुत रेयर चीज़ है, और सही तरीके से भी हो। इसके लिए अल्हम्दुलिल्लाह हमने इंतज़ाम किया है कि ख्वातीन के लिए हम महीने में एक जोड़ रखते हैं एक जोड़ रखते हैं 3 घंटे का, जिसमें 3 घंटे उनको खसूसी तालीम दी जाती है तरबियती के कोर्स के लिहाज से। तो इसके लिए ख्वातीन दूर दूर से आती हैं। तो इंशाल्लाह अगले हफ्ते हमारा इंशाल्लाह जोड़ है ख्वातीन का। तो आप ख़ुद भी नोट कर लें और ख्वातीन अपने सहेलियों को बताएं और मर्द भी अपने घर वालों को भी बता दें और फिर वो अपने सहेलियों को बता दें, ताकि इससे सारी ख्वातीन मुस्तफ़ीद हो सके। 9 बजे से लेके 12 बजे तक ये माशाल्लाह हमारा जोड़ होता है। इसके लिए आप सब हजरात इसको नोट कर लें। ऐलान तो हम फिर भी पिया मिसार वगैरह फिर भी कर लेते हैं, लेकिन जो यहाँ पर आए हुए तशरीफ लाए तो उनको तो इधर ही से पता चलना चाहिए, और इसकी उसको मुश्तहर भी कर ले अपनी तरफ से, जो जैसे कर सकते हैं बता दें। क्योंकि अगर आपकी वजह से कोई बीवी घर बैठे बैठे उसकी इस्लाह हो गई या उनको इलम हासिल हो गया और वो दीन पर चलना शुरू गई, तो अगर आपकी वजह से हो गया है तो आपके लिए वो सदका जारिया है। पता नहीं वो जितने रोज़े रखेगी, जितने नमाज पढ़ेगी, अगर हज पे जाएगी, अगर मतलब जो है ना वो ज़कात देगी, कुछ और मसाइल, तो सारे के सारे आपके खाते में जाएंगे। और ये बहुत बड़ा ज़रिया होता है कमाई का। खुद इंसान इतने अमाल नहीं कर सकता जितने कि दूसरों के अमाल के ज़रिए से इंसान तरक्की कर सकता है। अब मिसाल के तौर पर मैं कह दूँ सुबहान अल्लाह, आप सब ने कहा माशाल्लाह, आप सब ने सुबहान अल्लाह कहा, आपको अल्हम्दुलिल्लाह एक एक दरख्त आपके लिए लग गया जन्नत में। लेकिन जितने दरख्त आप सब के लिए लगे, इतने दरख्त मुझे अकेले के लिए भी लग गए, क्योंकि सब आप माशाल्लाह यानी अब मेरे कहने पर आप लोगों ने किया, लिहाजा मुझे इतने दरख्त लग गए। आप कहेंगे यार ये तो आप सब आपने अपने लिए ले लिया तो मैंने आपको रोके कहा भाई आप लोग और लोग को बताएं, वो जब कहेंगे तो उसमें आपका भी हिस्सा हो जाएगा, लेकिन ज़रा दिल को ताम ले उसमें भी मेरा हिस्सा होगा। तो बहरहाल ये है कि हिम्मत करें और आगे बढ़े, बल्कि खुशखबरी इसमें मुझे जो मिल रहा है वो मेरे शेख को भी मिल रहा है, और वो उसके शेख को भी मिल रहा है, वो उसके शेख और सब आप सल्लल्लाहु अलैहि वसल्लम को मिल रहे हैं। तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाना चाहते हैं? अगर हमारी तरफ से आप सल्लल्लाहु अलैहि वसल्लम को सारी चीज़ पहुँच रही है तो कितनी खुशनसीबी की बात है। हाँ जी, तो ये बात सब जो है ना ऊपर जा रही है, लिहाजा कमाइए खुद भी और दूसरों तक भी पहुँचाइए, और उसके ज़रिए से मज़ीद कमाइए। अल्लाह ताला हम सबको नसीब फरमाए। वो आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सल्लल्लाहु अलैहि वसल्लम गैर मग़दूबे अलैहिम वलद्दालीन रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना वहब लना मिन लदुनका रहमतन इन्नका अंतल वहाब। ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. صلى الله عليه وسلم.